أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم استحوذ عليهم الشيطان فأنساهم ذكر الله أولئك حزب الشيطان إن حزب الشيطان هم الخاسرون صدق الله مولانا العظيم. بزرگوں اور دوستو، ذکر اللہ کی افادیت خود اللہ تعالیٰ ہی ہمیں سمجھا رہے ہیں، بتا رہے ہیں کہ ذکر اللہ کی کمزوری سے، اللہ کے ذکر کی کمزوری ہونے سے شیطان انسان پر مسلط ہو جاتا ہے. یہ بہت بڑا ہتھیار ہے، اللہ کا ذکر شیطان کے خلاف بہت بڑا ہتھیار ہے. اور جب شیطان اس سستی کو دیکھ کے انسان پر مسلط ہوتا ہے تو سب سے پہلے وہ اس سے ہتھیار چھینتا ہے، یعنی فنساہم ذکر اللہ، اللہ کے ذکر کو بھلا دیتا ہے، بھلواتا ہے اپنے فریب سے، اپنے مکر سے. جب اللہ کے ذکر سے وہ بھلا دیتا ہے تو اللہ فرماتے ہیں اولئک حزب الشیطان، وہ شیطان کی پارٹی میں داخل ہو جاتا ہے. گویا کہ ذکر اللہ سے میں سستی شیطان کو اپنے اوپر مسلط کرنے کا موقع دینا ہے. جب شیطان مسلط ہو گیا تو سب سے پہلے وہ اس کا جو طاقتور ہتھیار ہے اس کو چھینتا ہے. جیسے ہم کسی دشمن کو، کسی دہشت گرد کو، ڈاکو کو قابو کر لیتے ہیں کسی جگہ، تو قابو کرتے ہی سب سے پہلے اس سے کاروائی کیا کی جاتی ہے، یہ دفاعی اصول ہے. سب سے پہلے اس دشمن سے جو کاروائی کی جاتی ہے اس کی تلاشی جامہ لے کر کے اس کے ہتھیار کو قابو کیا جاتا ہے تاکہ یہ اور مزید وار نہ کر سکے. جب اس کے وار کو، ہم ہتھیار کو قابو کر لیتے ہیں تو پھر وہ بے بس ہے. اسی طرح سے اللہ تعالیٰ نے ہمیں سجھایا ہے، بتایا ہے، سمجھایا ہے کہ استحواذ علیہم الشیطان، ان پر شیطان مسلط ہو گیا ان کی سستی کی وجہ سے، کمزوری کی وجہ سے، اور مسلط ہوتے ہی سب سے پہلے وہ فانساہم ذکر اللہ، اللہ کے ذکر کو بھلاتا ہے. یہ مت کر، ایسے غالب اس پہ آتا ہے، غالب تو آ گیا ہے نا، اس اپنی کمزوری ہم نے دے دی ہے، اب وہ فوراً اللہ کے ذکر کو سب سے پہلے چھڑواتا ہے، باقی کام ہوتے رہے. جو اس ذکر کو چھڑوایا اولئک حزب الشیطان، وہ ساتھی شیطان کے گروہ میں داخل ہو گیا. اس لیے اللہ کے ذکر کی بہت بڑی فضیلت ہے. اللہ تعالیٰ خود فرماتے ہیں ولا ذکر اللہ اکبر، اللہ کا ذکر سب عبادات سے بڑھ کر ہے، سارے معاملات سے، ساری عبادات واطعات سے بڑھ کر ہے. کیونکہ یہ ایک دفاع کرتا ہے انسان کا اور شیطان سے بچنے کا موقع فراہم کرتا ہے، اس کی تربیت فراہم کرتا ہے. ذکر اللہ سے جو ہم سستی کرتے ہیں اس کا کتنا بڑا نقصان ہے کہ وہ ناقابل برداشت ہے. اکثر ہم دوسری عبادتوں کے ذریعے بھی چلتے ہیں، وہ ٹھیک ہے، سبھی باتیں بہتر ہیں، لیکن یہ جو ذکر اللہ کی جو خاص کر پابندی کرنے والے لوگ، اس کو اس میں سستی نہیں کرنی چاہیے. نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں، جس کا مفہوم یوں ہے کہ جس گھر میں اللہ کا ذکر ہوتا ہے وہ گھر زندہ لوگوں کا ہے، اور جس گھر میں اللہ تعالیٰ کا ذکر نہیں ہوتا وہ گھر مردہ لوگوں کا ہے. کیونکہ وہاں پر شیطان کا داخلہ، شیطان کی کاروائی آسانی سے ہوتی ہے، اور جس میں اللہ کا ذکر ہوتا ہے تو وہاں اللہ کا جو نور ہے وہ اس جگہ شیطان کو کاروائی کرنے نہیں دیتا. تو اہل اللہ، اہل دل، وہ لوگ ہیں جو اپنے دل کو اللہ کے حوالے کر دیتے ہیں، کیونکہ اللہ ہی نے اس دل کو بنایا ہے اور اہل دل نے اس دل کو اللہ کے حوالے کیا. تو یہ سب سے بڑا معاملہ ہے کہ ہم اپنے اللہ کے ساتھ اپنے دل کو اللہ کی طرف راغب کر دیتے ہیں. یاد رکھنا بار بار دنیا میں نہیں آنا. اگر اس زندگی کو کامیاب بنانا ہے تو ہمیں کامیاب لوگوں کی نقش قدم پر چل کر اپنی زندگی کو کامیاب بنانا ہوگا. اپنے اپنی من مرضی سے چلیں گے تو نہیں کامیاب ہو سکتے. تو کامیاب لوگ یہی ہیں جنہیں اپنے مشائخ کے طور پر ان کے ہاتھ میں ہاتھ دیا ہے. یہ کامیاب لوگ ہیں اور ہم ان کے نقش قدم پر چل کے ان کے احکامات مان کے ہی ہم اپنی زندگی کو کامیاب بنا سکتے ہیں. اس لیے ہمیں تہ دل سے ان کی اطاعت، تابعداری، ان کے احکامات، فرمودات سننے اور ماننے چاہیے، کیونکہ یہ کامیاب لوگ ہیں اور ہم نے اپنی زندگی کو کامیاب بنانا ہے. اس لیے یہاں جو ہم اکٹھے ہوئے ہیں، کہاں کہاں سے آئے ہیں، علماء اکثر بڑے اللہ کا فضل ہے کہ وہ علامۃ الدہر ہیں، علم و فضل کا منبع ہیں. ہمیں تو ان کے آگے سامنے بولتے ہوئے بھی قدم قدم پہ ڈر لگتا ہے کہ کوئی نقطہ پکڑا نہ جائے، کیوں ہم تو ایک جاہل آدمی ہیں. اور اس لیے ان سے درخواست بھی ہے کہ عفو و درگزیر سے کام لیں. ہم لوگ ان کے آگے بولنے کے اہل نہیں ہیں، مگر حضرت نے چونکہ حکم دیا ہے تو میں کھڑا ہوا ہوں. بہرحال یہ ہے کہ یہ اللہ کا ذکر بہت بڑی چیز ہے. پھر فرمایا کہ جو شخص اللہ کا ذکر کرتا ہے وہ شخص اکیلا، وہ شخص زندہ لوگوں میں سے ہے. یہ بھی اس مبارک کا مفہوم ہے. اور جو شخص اللہ کا ذکر نہیں کرتا وہ شخص مردہ لوگوں کی فہرست جس میں ہے. تو اس لیے عرض یہ ہے کہ ہم ایسے مشائخ بھی اللہ تعالیٰ نے عطا فرما دیے اور ایسا یہ اس ذکر کا سلیقہ اور طریقہ بھی ہمیں ان کے پاس صحبت میں نصیب ہو گیا. تو ذکر اللہ کو ہمیں بہت اہمیت دینی چاہیے اور ہم جو یہاں آئے ہیں اس میں خصوصاً ان کی نصیحات کو، ان کی ان کے احکامات کو اپنے دل میں سمو لینا چاہیے. اسی میں ہماری کامیابی کا راستہ ہے، ورنہ کامیابی بہت مشکل ہے، کیونکہ شیطان انسان کے قدم قدم پر اس کے لیے رکاوٹ بنتا ہے. اور خاص کر صوفیہ کرام جو اللہ کا ذکر کرتے ہیں ان کے لیے تو بڑی وہ فوجیں چڑھاتا ہے، آگے سے، پیچھے سے، دائیں سے، بائیں سے وار کرتا ہے کہ ایک شخص ادھر کامیابی کی طرف کیوں چلا گیا، یہ مجھ سے بچ کیوں نکلا. بڑے بڑے پریشانیوں کے پہاڑ اور جال پیدا کرتا ہے اور جال کے پھندے ڈالتا ہے. اس پر صوفیہ اس کو گھبرانا نہیں چاہیے. وہ ایسے ہیں جیسے مکڑی کا جال، وقتی طور پر تو وہ ہمیں پریشان کرتے ہیں، مگر ہمیں جو وظائف دیے گئے ہیں مشائخ کرام نے، ذکر اللہ اور پانچ وقت کی نماز کے ساتھ پابندی کے ساتھ ہمیں جو اور چھوٹے چیزیں دی ہیں کہ لا الہ الا اللہ کی پانچ تسبیح دن میں، اور لا الہ الا اللہ کے بارے میں حضرت بتا رہے تھے غور رحمان صاحب کہ لا الہ الا اللہ اتنا بھاری تسبیح ہے جسے ہم عام معاملات میں اس کو کوئی وزنی سمجھتے ہی نہیں ہیں. ہم سمجھے تو مجھے زبانی یاد ہے، لہٰذا یہ بھی کوئی چیز ہے، بہت بڑی چیز ہے. اہمیت کو جانے، لا الہ الا اللہ کی تسبیح ساتوں آسمان ساتوں زمین ایک پلڑے میں، اور لا الہ الا اللہ کی ایک طرف رکھ ایک پلڑے میں، تو لا الہ الا اللہ کا پلڑا بھاری ہے اس کے لیے. ہمیں اس کی اہمیت کو جاننا چاہیے. تو ہمیں پانچ تسبیح لا الہ الا اللہ کی بتائی گئی ہیں، یہ ہماری حفاظت کے لیے ہیں. دوسرا لا حول ولا قوۃ الا باللہ العلی العظیم کی پانچ تسبیح کا بھی حکم ہوا ہے. وہ اسی لیے ہے کہ وہ تسبیحات ہماری حفاظت کرتی ہیں، یہ عرش معلی کی تسبیحات ہیں. اس وجہ سے ہمیں ان کا اس ورد کو بھی نہیں چھوڑنا چاہیے. یہ ورد ہماری حفاظت کے لیے ہے اور ہم پر رزق کے دروازے کھولتا ہے، شیطان سے بچاتا ہے اور بڑی ہماری دفاعی معاملات کے لیے بہتر ہے. استغفار کی ایک تسبیح کم سے کم اور درود پاک کی ایک تسبیح کم سے کم، یہ ہمیں حکم ہوا ہے. ہمیں اس کو میں بلا ناگا حضرت کرنا چاہیے. حضرت تشریف لے آئے ہیں. اللہ تعالیٰ کی ذات سبب الاسباب ہے، وہ سبب پیدا کرتی ہے. अल्लाह ताला मुसब्बिबुल असबाब है, उसी ने हमें असबाब पैदा किए हैं, हमें इकट्ठा होने के लिए असबाब उसी की तरफ से मुहैया हुए हैं। हम जब सनी कतर में मशरकी पाकिस्तान गए तो वहाँ पर हालात ख़राब हुए, मामलात इधर के उधर हुए, हत्ता के मुख्तसर बात यह है कि हमें सरेंडर होना पड़ा दुनियावी मामलात के तहत, और सरेंडर होकर हमें हिंदुस्तान ने को अपने मकरो फरेब से जो जाल बना लिए थे हमें इधर से उठाया कि हम पाकिस्तान मुसलमानों को हिंदुस्तान के रास्ते भिजवा देंगे बहुत जल्दी अरसे में। बहरहाल हमें वहाँ से सरेंडर होकर हम हिंदुस्तान के ज़िला गया में आ गए, मुख्तलिफ जगह पर चले गए, लेकिन हम यहाँ आए हैं गया के अंदर। 93 कैंप था उन्होंने बनाया था, तो उसके अंदर हम आ गए पाकिस्तान आने के लिए। उनकी पॉलिसी उस वक्त ऐसी थी, हम यहाँ आ गए तो हमें पहले कुछ अरसे पहले आ गया था 2-3 दिन पहले। उसके बाद ऑफिसर ग्रुप आया हमारे हजरत शेखुल मुकर्रम बेग साहब मजीद अली भी उसमें तशरीफ लाए, हमें उन्होंने एक से तकसीम किया कि वो कैंप बनाया था 93, उसमें ऐसे गोलाई में था फौज की बैरकें थी, उनके उनको कांटेदार तारों से 2-2 बैरकों को खारदार तारों में जकड़ दिया था ताकि कैदी वगैरह उधर रहें भाग ना सकें। तो एक कैंप बनाया उन्होंने, कैंप बनाया केजिस, उसमें ए अंग्रेज़ी के लफ्ज़ ए बी सी, उसके बाद इंडियन आर्मी के ऑफिस थे दफ्तर थे, उसके बाद बीच में कैंप था उसका नाम था डी, फिर एक केज और था उसका नाम ई एफ जी एच, ऐसे गोलाई में था बैरकों को बांट दिया गया था ग्रुपों में। तो हमारे ये जो ऑफिसर का ग्रुप आया इनको ए में रखा गया, ये सीनियर ऐसे बांट काट करते हैं, ए में रखा गया, उसके बाद बी में और जवान, और सी में जवान, और डी में भी जवान, सब में जवान थे, एच में जेसीयू थे जूनियर मिशन ऑफिसर थे। वहाँ पर कुछ अरसे रहे कुछ दिन, तो ऐसा मामला हुआ कि अल्लाह ताला ने सबब पैदा करना था, हजरत ने थोड़ा सा बातनी पहलू बातचीत करना शुरू कर दी थी, एक कैंप केज के अंदर छापने केज के अंदर एक केज में 300 की नफरी होती थी। तो वहाँ एक रांची था, शहर रांची है, उसमें कोई वारदात हुई कि वो जंगी कैदियों ने वहाँ से सुरंग खोद के और बाहर निकल गए। उन्होंने हुक्म दिया कि जो ऑफिसर हैं ज़्यादा इंजीनियर होते हैं और ज़्यादा ज़हीन होते हैं, इनको कैंप के बीच के हिस्से में रखा जाए, जिन जिन केजों को है, इनके जो बाहर के केज थे वहाँ सड़क साथ रखती थी मेन रोड, तो कहीं ये निकल ना जाएं। वो जब जूँ ही अचानक हुआ तो हज़रत ने वहाँ दावत और तबलीग थोड़ी सी शुरू कर दी थी, बयान नमाज के बारे में, वज़ू के बारे में, और दीनी को हज़रत की तबलीग हमारी तसव्वुफ़ की बातें। तो हमें भी मुझे भी इतला मिली थी बातों बातों में कि एक बुज़ुर्ग बड़े हमारे मेजर हैं आर्मी के और बड़े खूबसूरत हैं और तरीके बयान दे रहे हैं और कुछ बता रहे हैं। तो मेरे वहाँ कान में भी खड़े हुए कि काश ये अस्थि हमारे करीब भी आई, थोड़ा फासला था इनका। बहर मुसब्बिबुल असबाब अल्लाह की ज़ात है, वो उस केस की वजह से कि वो भाग ना जाएं, और ये ज़्यादा स्मार्ट होते हैं ऑफिसर, तो उन्होंने कहा कि जितने ऑफिसर केजेस हैं ना उनको कैंप के बीच के हिस्से में रखा जाए। तो बीच के हिस्से में जो हमारा केज था वो डी था, ए बी सी, फिर उनके दफ्तर फिर डी, वो डी के अंदर इनको फ़ौरन मुंतकिल किया। तो मैं वैसे आरज़ू रखता था कि या अल्लाह ये मेजर हमारे करीब भी आए हैं हमारे पाकिस्तानी, और ये दीनी गुफ्तगू करते हैं हम भी सुने। कैद का मामला था, वैसे भी तस्कीन हो रही थी, तो हमने कहा चलो हम भी इस मामले से बाखबर हैं कि ये हजरत क्या हमें तबलीग देते हैं, बड़ा अच्छा मौका है, गमों के अंदर डूबे हुए हैं, परेशानियों का उलझन मामले में है, यहाँ अगर दीन का एक हिस्सा मिल जाए तो बड़ी अच्छी बात है। वो चंद ही दिनों में वो ऐसा आर्डर आया उस रांची कैंप के केस की वजह से कि फ़ौरन खाली हुआ कि डी कैंप खाली कर दिया जाए। तो डी कैंप में मैं था और मतलब जवान थे आर्मी के, उनका खाली करो और साथ वाले एच केज में चले जाओ। इसके दरमियान 10 फुट का फासला था, बीच में डंडी थी गश्त करने के लिए। हमें एच केज में भेज दिया गया, और जितने ऑफिसर थे हजरत के साथ और आर्मी वो सारे डी केज में आ गए। और डी केज की ये पोजिशन थी कि ए बी सी ई एफ जी एच ये इसके दायरे गिर्द थे, ये डी उनके सेंटर में था दरमियान में, उसकी वजह से। तो बस मैं मोटी सी बात कहूँ, अल्लाह ताला सबब अलअसबाब है, इसलिए अल्लाह ने वो सबब बनाया। और वो सबब मेरी आरजू ही नहीं थी बल्कि तमाम पूरे मामलात की दीन का मामला था। हजरत वहाँ तशरीफ़ लाए और आकर के हमारे केज में सुबह बैठ गए और दो तीन अफसरों के साथ हमें नमाज का वजू का तरीका बताया, नमाज का तरीका बताया, बात जरा मुख्तसर कर रहा हूँ जल्दी से, और बता के कहने लगे कि बाकी बात जो है मैं असर की नमाज के बाद बताऊँगा, तो आप तशरीफ़ लाएँ। इस बार दूसरे केज से वहाँ रब्ता हो गए। अब वो यानी मतलब सारे सात केजों से रब्ता हो गया। अगर ये बाहर रहते पहले एक एज में तो कोई किसी से रब्ता नहीं था इतना। अब हर तरफ से उन्होंने ऑल राउंड इनको अल्लाह ने मौका फराहम फरमाया, सबब बनाया। उस सबब की वजह से इन्होंने सारे केजेस को जो सात केज थे इनके अलावा उनसे रब्ता कर लिया, कभी इधर आ बैठे कभी इधर आ बैठे। और उन्होंने नमाज की बात के साथ साथ लताइफ और जिक्र फिक्र हजरत की जो तालीम है हमारी जो हम आए यहाँ उसका सबक देना शुरू कर दिया और बता दिया कि मगरिब की नमाज के बाद ये जिक्र होगा, फिर हमारा मगरिब कराने के बाद फिर हजरत ईशा के बाद फिर दूसरे सुबह के बाद, यानी इन्होंने सारे कैंप से ताल्लुक करके जिक्र लाही कराना शुरू कर दिया। और इस तरह हमारा वो मतलब पूरा हुआ हत्ता कि हम इस रास्ते से वाकिफ हुए, वरना हमें भी इसकी हवाली लगी थी कि ये चीज़ क्या चीज़ है। उसके बाद आज तक हम अलग फल से इतनी बड़ी जमात बनी वहाँ और इतने बड़े वाक़यात हुए वहाँ, इतनी बड़ी करामातें हुई वहाँ कि अल्लाह ने उस इलाके को नूर अला नूर कर दिया और आज हम मुस्तफ़िज़ होकर इनके एहसानमंद हैं कि इन्होंने ये तबलीग यहाँ से हजरत वहाँ इंडिया में फैलाई और इंडिया से पूरी दुनिया में फैल गई, ये सबब बना। इसलिए अल्लाह ताला आलम अल असबाब हैं, वो सबब अल असबाब हैं, सबब पैदा करने वाले वही हैं। अब हम अल्लाह से इल्तिजा करते हैं कि अल्लाह ताला हम सबको भी ये असबाब पैदा हुआ हम यहाँ आए हैं हमें मुस्तफ़िज़ होने की तौफीक अता फरमाए। वमा तौफीक इल्ला बिल्लाह।